میں مبلغ بنوں سلطوں کا، خوب چرچا کروں سلطوں کا۔
الحمدللہ رب العالمین، والصلاة والسلام علی سید المرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ صلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے کہ تم اپنی مجلسوں کو مجھ پر درود پاک پڑھ کر آراستہ کرو، بے شک تمہارا مجھ پر درود پڑھنا قیامت والے دن تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ میرے پیارے اسلامی بھائیو، الحمدللہ 10 شوال المکرم، یہ وہ دن ہے کہ ایک ولی کامل کی پیدائش کا دن ہے، یوم ولادت اعلی حضرت، ایک سچے عاشق رسول کی ولادت، ایک ولی کامل کی ولادت، ایک مفسر قرآن کی ولادت، ایک شیخ الحدیث کی ولادت، ایک عشق رسول کے پیغام کو عام کرنے والے کی ولادت، اور آج جو دنیا بھر میں ہم دعوت اسلامی کا کام دیکھ رہے ہیں، یہ بھی فیضان اعلی حضرت ہی ہے۔ الحمدللہ، اعلی حضرت رحمت اللہ تعالی علیہ، یہ اللہ پاک کے ان بندوں میں سے ہیں جنہیں اللہ چن لیتا ہے، جو چن لیے جاتے ہیں، جن پر خاص کرم ہوتا ہے، خاص عنایتیں ہوتی ہیں، کیسی کیسی برکتیں اعلی حضرت رحمت اللہ تعالی علیہ کی، کیسی کیسی کرامتیں، کیسی عنایتوں کی بارشیں کہ ایک ماہ میں قرآن پاک حفظ کر لینا، یہ بظاہر تو دیکھا جائے تو ہم اگر ناظرہ بھی پڑھیں تو بھی ایک مہینے میں پورا ناظرہ پڑھ لینا، لیکن اللہ پاک کا کرم جس پر ہو جائے۔ اعلی حضرت کو اللہ پاک نے اس دنیا میں ایک بڑی نعمت بنا کر بھیجا۔ جب کافر اسلام کے خلاف سازشیں کر رہے تھے، بد مذہبی عروج پکڑ رہی تھی، بدعتیں عام ہو رہی تھیں، معاذ اللہ قرآنی آیات کے مفہوم بدلنے کی ناپاک کوششیں کی جا رہی تھی، اسلامی تعلیمات کو بدلنے کی جسارت ہو رہی تھی، اس فتنوں کے وقت میں اللہ پاک نے سیدی اعلی حضرت امام احمد رضا خان رحمت اللہ تعالی علیہ کی صورت میں دنیا اسلام کو ایک عظیم نعمت سے سرفراز فرمایا۔ سیدی اعلی حضرت مجدد بن کر تشریف لائے اور الحمدللہ آپ نے فتنوں کا سر قلم کر دیا، کافروں کی سازشوں کو ناکام بنا دیا، بد مذہبی کا توڑ کیا، بد عقیدگی کا خاتمہ کیا، اور اسلامی عقائد کی درست تشریح فرمائی۔ قرآن کی عزت و حرمت پر، پیارے آقا علیہ الصلوۃ والسلام کی عزت و ناموس پر پہرا دیا، بدعتوں کو مٹایا، سنتوں کو عام کیا، معاشرے کی اصلاح فرمائی، اور لوگوں کو عشق رسول کے جام بھر بھر کر پلائے۔ واقعی یہ جب پڑھتے ہیں سنتے ہیں تو مجدد کہتے ہی اسے نا کہ تنہ تنہا اتنے فتنوں کا مقابلہ کرنا، اور اعلی حضرت نے کر کے دکھایا، اور ایسا کر کے دکھایا، ایسا فیضان جاری کیا کہ انشاءاللہ رہتی دنیا تک رہے گا یہ۔ آج تو ہم پاکستان میں ہیں تو یہاں تو ہم سلام پڑھتے ہی ہیں، مصطفیٰ جان رحمت پہ لاکھوں سلام۔ میرے پیارے اسلامی بھائیو، میرا کئی ملکوں میں جانا ہوا، کئی ملکوں کے واقعات سنتے رہتے ہیں، اسپیشلی میں جب بنگلہ دیش گیا، بنگلہ دیش کے کئی شہروں میں گیا، تو وہاں تو بظاہر یہ اردو لینگویج نہیں ہے، بنگالی لینگویج ہے، تو الحمدللہ وہاں جا کر بھی جب مسجد میں گئے، جمعے کی نماز پڑھی، تو جمعے کی نماز میں جب صلاۃ و سلام آیا تو وہاں بھی یہ مائک سے صدائیں آ رہی تھی کہ مصطفیٰ جان رحمت پہ لاکھوں سلام۔ کیا فیضان اعلیٰ حضرت ہے۔ یورپ میں دیکھیں تو مصطفیٰ جان رحمت پہ لاکھوں سلام، یو ایس امریکہ چلے جائیں تو مصطفیٰ جان رحمت پہ لاکھوں سلام، یو کے برطانیہ چلے جائیں تو مصطفیٰ جان رحمت پہ لاکھوں سلام، ملیشیا چلے جائیں، جاپان چلے جائیں، چائنا چلے جائیں، جہاں جہاں عاشقان رسول بس رہے ہیں، سیدی اعلی حضرت کا فیضان عام ہے، پر ترجمہ قرآن، کیا ترجمہ قرآن کیا، عشق رسول سے ادب سے بھرپور، یعنی ایک ایک ٹاپک کو اگر لیں تو اعلیٰ حضرت کی زندگی کا ایک ایک ٹاپک پورا بیان ہے. پورا بیان کیا، یعنی بیان سے مراد یہ کہ ہمارے بیان کا جو وقت ہے، ورنہ وقت تو کم پڑ جائے. باقی اعلیٰ حضرت پہ اگر کوئی بیان کریں، آپ کی شاعری دیکھ لیں، باقی حقیقت ہے کئی ایسے کلام ہیں جو ہمیں بھی سمجھ میں نہیں آتے، پھر بھی گھوم رہے ہوتے ہیں، مزہ آ رہا ہوتا ہے، کیونکہ ان کلام کے اندر عشق رسول سے وہ کلام بھرپور ہوتے ہیں. مجھے یاد آیا ایک موقع پر امیر علیہ سنت دامت برکاتہم عالیہ نے فرمایا کہ اعلیٰ حضرت کی کتابیں رکھا کریں. ایک ولی کامل عاشق رسول کی ہے یہ، تو کسی نے عرض کی کہ حضرت وہ اس وقت کی اردو اور بڑی مشکل ہے، وہ ہم سمجھ نہیں پاتے. تو امیر علیہ سنت کیا فرماتے ہیں کہ یہ ایک ولی کامل کی تحریر ہے، اس کو رکھنے کی بھی برکتیں ملیں گی، ہے اس کو دیکھنے کی بھی برکتیں ملیں گی. اور پھر امیر علیہ سنت کے ذریعے جو قادری اتاری سلسلے میں داخل ہیں الحمدللہ، وہ قادری اتاری کے ساتھ ساتھ رضوی بھی تو ہیں الحمدللہ. تو یوں پیر و مرشد کا بھی تو فیضان ملے گا. اعلیٰ حضرت تو ہمارے دادا پیر ہیں نا. تو پھر کسی نے کہا، کسی مرید کامل نے، ایک پیر سے محبت رکھنے والے نے، کہ امیر علیہ سنت جب اپنے مرشد سے ایسا ادب رکھتے ہیں کہ ان کی کتاب سمجھ میں نہ بھی آئے تو رکھیں، اس کی برکت ملے گی. تو امیر علیہ سنت نے تو اس دور میں ہمیں کتابیں بہت آسان کر کے دے دی ہے، چھوٹے چھوٹے سے رسالے بنا دیے ہیں، 15-16 صفحات 20 صفحات، پڑھیں، کتابیں لکھ بھی رہے ہیں، دے بھی رہے ہیں، ساتھ ساتھ دعائیں بھی دے رہے ہیں. یہ تو میرے پیارے اسلامی بھائیو، اعلیٰ حضرت رحمت اللہ تعالی علیہ کہ بس آپ کی جب سیرت پاک کو دیکھتے ہیں، جس پہلو کو دیکھتے ہیں، بس کمال ہی کمال نظر آتا ہے. ایک طرف آپ بہت بڑے مفسر، زبردست محدث، بے مثال عالم، با کمال مفتی، یہ تو علمی فیلڈ ہو گئی. عبادت دیکھیں تو عابد ہیں، زاہد ہیں، اور پھر طریقت دیکھیں تو اعلیٰ حضرت رحمت اللہ تعالی علیہ ایک ولی کامل بھی ہیں اور پیر کامل بھی ہیں، طریقت بھی لے کر چل رہے ہیں، علم دین بھی عام کر رہے ہیں، نعتیں بھی لکھ رہے ہیں، کیا کہنے. اور پھر آپ کا کردار، کیا کہنے. تو آج کچھ انشاءاللہ اعلیٰ حضرت بطور ایک ولی کامل اور ایک پیر کامل، کچھ اس سے متعلق ہم سنیں گے. اور اعلیٰ حضرت کے مریدین دنیا بھر میں کروڑا کروڑ ہیں، اور جیسے میں نے عرض کیا کہ جتنے لوگ امیر علیہ سنت کے دامن سے وابستہ ہیں تو وہ رضوی ہیں، تو وہ بھی اعلیٰ حضرت ہی کے سلسلے میں آ گئے. تو انشاءاللہ ہمیں بھی اعلیٰ حضرت کی برکتیں ملے گی انشاءاللہ. میرے پیارے اسلامی بھائیو، اعلیٰ حضرت کا جو دور تھا، ہم نے سنا بڑے فتنے تھے، اعلیٰ حضرت نے اس کا مقابلہ کیا اور کیا واقعی. آج ہم دیکھیں تو آج بھی فتنے ہیں. اس وقت تحریری صورت میں یا تقریری صورت میں یا مختلف انداز ہوں گے اس وقت کے، آج بھی فتنے ہیں، بہت فتنے ہیں. ڈیجیٹل میڈیا کا دور ہے، سوشل میڈیا کا دور ہے. اس وقت تو کوئی پیغام دینے آتا یا کوئی جاتا تو پیغام ملتا، لیکن آج تو یہ سوشل میڈیا کے ذریعے خود پیغام چل کر ہمارے موبائل میں آ جاتا ہے، اور کیسے کیسے فتنے سر اٹھا رہے ہیں. تو یوں تو اس کی ایک لمبی ڈیٹیل ہے، لیکن طریقت کے حوالے سے بھی ایسے ایسے ڈاکے ڈل رہے ہیں کہ لوگوں کے ایمان تک داؤ پہ لگ جاتے ہیں، عقائد تک داؤ پہ لگ جاتے ہیں. آئیے ایک ایسا ہی واقعہ اعلیٰ حضرت کے ایک مرید کا سنتے ہیں کہ کسی کے بہکاوے میں آ کر اس نے اپنی طریقت کا کیا حال کیا، اور پھر اعلیٰ حضرت رحمت اللہ تعالی علیہ جو ایک ولی کامل ہیں، اعلیٰ حضرت کو اس کی خبر ہوئی، اور پھر آپ نے کس طرح اپنے مرید کی رہنمائی فرمائی. توجہ سے سنیے گا، بڑا زبردست ایک نصیحت والا واقعہ ہے. سید ایوب علی صاحب رحمۃ اللہ تعالی علیہ، یہ اعلیٰ حضرت کے شاگرد بھی ہیں اور اعلیٰ حضرت کی خدمت میں حاضر بھی رہا کرتے تھے. سیرت اعلیٰ حضرت پر سب سے پہلے کام کرنے کی سعادت بھی سید ایوب علی صاحب رحمۃ اللہ تعالی علیہ کو نصیب ہوئی. انہی کا بیان ہے، ایک دن میں اور میرے بھائی سید قناعت علی आला हजरत रहमतुल्लाह ताला अलैह के दरे दौलत पर हाजिर थे और किसी इल्मी काम में मसरूफ थे कि सुबह 9 या 10 बजे का वक्त था। एक नौजवान आया और सलाम करके एक तरफ खामोश बैठ गया। हमने पूछा, कहाँ से आए हो? बोला, मीरठ का रहने वाला हूं। हमने पूछा, कैसे सहमत फरमाई, किस काम से आना हुआ? इस सवाल पर वो नौजवान बेइख्तियार रोने लगा। हमने बार बार पूछा, उसने जवाब ना दिया। आखिर बहुत इसरार के बाद कहा कि मैं सैयदी आला हजरत इमाम अहल सुन्नत रहमतुल्लाही ताला अलैह का मुरीद हूँ। इस साल मुझे ख्वाजा गरीब नवाज रहमतुल्लाही ताला अलैह के उर्स पाक में अजमेर जाने की सआदत नसीब हुई। वहां मैंने एक शख्स को देखा जो जाहिरी तौर पर बुजुर्ग नजर आ रहा था। मैंने उनकी दस्त बोसी की और उनके पास हाजिरी दी, अदाब बजा लाया। वहां कुछ लोग मौजूद थे। उन्होंने मुझसे कहा कि जिनको आप बुजुर्ग समझ रहे हैं या जो बैठे हैं, तुम इनके मुरीद बन जाओ। तो मैंने कहा, मैं तो पहले ही इमाम अहमद रजा खान रहमतुल्लाही ताला अलैह का मुरीद हूं। अब वहां जो लोग बैठे थे जिन्हें जाहिल ही कहा जाएगा, इसको ये मशवरा देने लगे कि ठीक है, तुमने वहां जो बैत की है तो तुम वहां शरीयत में बैत रहो और तरीकत में इनके बन जाओ। आज भी इस तरह लोग बोलते हैं, शरीयत अलग, तरीकत अलग। अब इतना इल्म तो था नहीं, लोगों के बहकावे में आया और वो उनका मुरीद बन गया। याद रखिए, एक वक्त में एक ही का मुरीद बना जाता है, बैत एक ही से की जाती है। जब उनका मुरीद हुआ तो जहर बात है, आला हजरत से तो बैत टूट गई उसकी। और अगर अपने पीर की अकीदत कम हो जाए तो भी बैत आजमाइश में पड़ जाती है। बज़ाहिर जो बुजुर्ग नजर आ रहे थे उनसे बैत भी कर ली, मुरीद हो गया और अपने क्याम गाह पर आ गया। कुछ देर आराम के लिए लेटा और सो गया। कहते हैं कि मैं क्या देखता हूं कि मेरे ख्वाब में सैयदी आला हजरत तशरीफ ले आए हैं और आला हजरत रहमतुल्लाही ताला अलैह के चेहरे अनवर पर जलाल वाज़े था। आपने फरमाया, ला हमारा शजरा वापस कर दे, ला हमारा शजरा वापस कर दे। इतना ही फरमाना था कि मेरी आंख खुल गई। बस इसी दिन से मेरी तबीयत किसी काम में नहीं लगती, कुछ काम मुझसे नहीं होता, मैं कुछ काम भी नहीं कर पा रहा, अजीब बेचैनी है, बस यही ख्याल रहता है कि मैंने ये क्या कर दिया और धाड़े मार मार कर रोता हूं, कुछ समझ नहीं आता। और अब मैं आला हजरत के दरे दौलत पर हाजिर हो गया हूं। तो सैयद अय्यूब अली रहमतुल्लाही ताला अलैह फरमाते हैं, नौजवान की बातें सुनकर हमने इसे तसल्ली दी और कहा, आप घबराए नहीं, जोहर के वक्त आला हजरत तशरीफ लाएंगे, नमाज के बाद आप उनसे अर्ज कर दीजिएगा कि मैं तजदीद बैत के लिए हाजिर हुआ हूं। हमारी बात सुनकर उस नौजवान को कुछ सुकून हो गया। अभी ये बातें हो ही रही थी कि खिलाफ मामूल उस वक्त सैयदी आला हजरत रहमतुल्लाही ताला अलैह अपने कमरे से बाहर तशरीफ ले आए। उस नौजवान से आला हजरत ने फरमाया, आप कैसे आए? सैयद अय्यूब अली साहब रहमतुल्लाह अलैह फरमाते हैं कि आला हजरत के ये अल्फाज सुनकर, ये अंदाज देखकर हमें ताज्जुब हुआ, क्योंकि आपकी आदत करीमा ये थी कि जब भी कोई आता आप इससे पूछते कि आपने कैसे तकलीफ फरमाई। यानी आला हजरत का आदत से हटकर उस नौजवान से ये पूछना कि आप कैसे आए, ये अल्फाज ही बता रहे थे कि आप उस नौजवान से सख्त नाराज हैं। मेरे प्यारे इस्लामी भाइयों, यहां एक ये नुक्ता भी है कि कामिल मुर्शिद, कामिल पीर अपने मुरीद के हालात से बाखबर होता है। जाहिरी तौर पर कोई मोबाइल नहीं था उस वक्त, कोई पैगाम लाने वाला नहीं था, किसी ने पैगाम पहुंचाया नहीं, किसी ने खबर नहीं दी, किसी ने पर्ची ले जाके नहीं दी कि हजरत जी जो शख्स आया है ये आपका मुरीद था और इसने बैत तोड़ ली। ये होता है पीर और मुरीद का रूहानी कनेक्शन। इस मौके पर मुझे हाजी जमजम अत्तारी रहमतुल्लाही ताला अलैह, तरीकत में इनका भी क्या कमाल था, इनकी ये बात मुझे भी याद आई। आप फरमाते हैं कि मुरीद का हर हाल पीर पर जाहिर है, मुरीद का हर हाल पीर पर जाहिर है, मुरीद से उसका मुर्शिद बेखबर नहीं। باخبر ہے، مرشد سب جانتا ہے، مرشد کو سب خبر پہنچتی ہے، اور اس کا یہ واقعہ آپ نے اعلی حضرت سے بھی دیکھ لیا۔ اس پر تو زمزم بھائی رحمت اللہ علیہ نے منقبت بھی لکھی تھی نا، کہ پھر توجہ بڑھا میرے مرشد پیا، نظریں دل پر جمع میرے مرشد پیا۔ تو واقعی طریقہ طریقت ہے، یہ روحانی رشتہ بڑا مضبوط ہے، بڑا مضبوط ہے، اور جس کا مضبوط ہوتا چلا جائے وہ منازل طے کرتا چلا جاتا ہے، اور جو ادھر ادھر گیا وہ گیا۔ تو یہ واقعہ بھی ہمیں بتا رہا ہے کہ یک در گیر اور محکم گیر، ایک در پکڑ مضبوطی سے پکڑ، ایک دروازہ پکڑ مضبوطی سے پکڑ، ایک در کا ہو جا تو پھر ہو جا، پھر ادھر ادھر نہ جا، پھر تلاش نہ کر، تو تجھے ملنا تھا مل گیا، ورنہ ایسا نہ ہو کہ یہاں سے بھی چلا جائے۔ اب دیکھیں اعلیٰ حضرت کو اس کی خبر تھی، ناراضگی کے آثار تھے، الفاظ اور انداز ناراضگی والا تھا۔ سید ایوب علی صاحب رحمۃ اللہ علیہ نے بھی حیرت کا اظہار فرمایا کہ اعلیٰ حضرت کا انداز ناراضگی والا ہے۔ خیر، اس نوجوان پر غم کا غلبہ تھا، اس نے اعلیٰ حضرت رحمۃ اللہ تعالیٰ علیہ کے اس سوال پر رونا شروع کر دیا اور کوئی جواب نہ دے پایا۔ تھوڑی دیر بعد اعلیٰ حضرت رحمۃ اللہ تعالیٰ علیہ نے فرمایا، اب دیکھیے مزید، حالانکہ اعلیٰ حضرت کی طبیعت مبارکہ انتہائی ملنساری، اخلاق معافی درگزر، لیکن طریقت طریقت ہے، اور طریقت کے ساتھ ساتھ ایسا دامن پکڑ لینا کہ جس کو شریعت کا پتہ نہ ہو تو یہ تو غیر شرعی کام ہو گیا۔ ایسے شخص کو پیر بنا لینا کہ جو پیر بنانے کا اہل نہیں، یہ تو دین میں فتنہ پیدا کرتا ہے، فساد پیدا کرتا ہے۔ انسان کے اعمال تو کیا، سب سے پہلے تو عقائد ہیں، عقیدہ برباد ہو گیا تو پھر عمل کس کام کے۔ تو اعلیٰ حضرت کیا فرماتے ہیں، رونے سے کوئی نتیجہ نہیں، مطلب کہیے۔ یہ فرمان سن کر اس نوجوان نے سارا واقعہ بیان کیا۔ اعلیٰ حضرت رحمت اللہ تعالی علیہ نے اس کی تمام رودات سن کر فرمایا، میرے پاس کس لیے آئے ہیں؟ وہ نوجوان پھر رونے لگا، غم کے غلبے کی وجہ سے اسے اتنی ہمت ہی نہ ہوئی کہ وہ عرض کر سکے کہ حضور، میں تجدید بیعت کے لیے حاضر ہوا ہوں۔ خیر، اعلیٰ حضرت نے فرمایا، آپ قیام کریں، مجھے کچھ کام کرنا ہے۔ یہ فرما کر اعلیٰ حضرت واپس تشریف لے گئے۔ سید ایوب علی رحمت اللہ تعالی علیہ فرماتے ہیں، ہم نے پھر اس نوجوان کو تسلی دی اور کہا، آپ ڈرے نہیں، اعلیٰ حضرت رحمت اللہ تعالی علیہ نماز ظہر کے لیے پھر تشریف لائیں گے، اس وقت تجدید بیعت کے لیے عرض کر دینا۔ مختصر یہ کہ ظہر کے وقت جب سیدی اعلیٰ حضرت رحمت اللہ تعالی علیہ تشریف لائے تو نماز کے بعد اس نوجوان نے ہمت کر کے تجدید بیعت کے لیے عرض کر ہی دیا۔ تو اعلیٰ حضرت اب کیا فرماتے ہیں، فرماتے ہیں، جب آپ وہاں بیعت ہو ہی چکے ہیں تو مجھ سے کیوں کہہ رہے ہیں؟ نوجوان نے عرض کیا، حضور، مجھ سے قصور ہوا، لوگوں کے بہکاوے میں آ گیا، اپنے قصور کی معافی چاہتا ہوں۔ تو اعلیٰ حضرت رحمت اللہ تعالی علیہ نے فرمایا، خوب غور کر لو، سوچ لو، سمجھ لو، مجھے مرید کرنے کا شوق نہیں، مگر یہ کہ لوگ صراط مستقیم پر قائم رہیں، یعنی میں صرف اس لیے لوگوں کو مرید کرتا ہوں کہ لوگ سیدھے راستے پر رہیں، اس کے علاوہ مرید کرنے میں مجھے کوئی لالچ نہیں۔ مزید فرمایا، یہ ٹھیک نہیں۔ اب سنیے اعلیٰ حضرت کے الفاظ، فرماتے ہیں، یہ ٹھیک نہیں کہ آج اس دروازے پر کھڑے ہیں کل اس دروازے پر۔ یک درگیر محکم گیر، یعنی ایک دروازہ پکڑو اور مضبوطی سے پکڑو۔ اس پر نوجوان نے ہاتھ جوڑ کر عرض کیا، حضور، ایسا ہی ہوگا، خدا کے لیے اب میرا قصور معاف فرما دیجئے۔ اس پر اعلیٰ حضرت رحمت اللہ تعالی علیہ نے اس نوجوان کو دوبارہ بیعت فرمایا اور پھر وہ نوجوان خوشی خوشی اپنے گھر واپس لوٹ گیا۔ میرے پیارے اسلامی بھائیو، اعلیٰ حضرت کی علمی خدمات، دیگر مصروفیات، اس کے باوجود آپ ایک پیر کامل، ولی کامل، اپنے مریدین پر کیسی نگاہ رکھتے تھے۔ وہ شخص کے جس پہ کے ہاتھ پر اس نوجوان نے بیعت کی، شاید لگتا ایسا ہی ہے کہ وہ کوئی کامل آدمی نہیں تھا، تبھی تو اس کے آس پاس کے لوگوں نے کہا کہ تم شریعت میں وہاں بیعت کر لو اور طریقت میں یہاں کر لو۔ یاد رکھیے، یہ بہت بڑی گمراہی ہے اب بھی بعض لوگ شریعت اور طریقت کو الگ الگ سمجھتے ہیں، حالانکہ شریعت اور طریقت دو جدا چیزیں نہیں، طریقت شریعت ہی کا حصہ ہے۔ پیران طریقت جو واقعی سچے اور کامل پیر ہوتے ہیں، وہ خود بھی بکثرت عبادت کرتے ہیں اور اپنے مریدوں کو بھی خوب عبادت و ریاضت، حتیٰ کہ نفل نمازیں، نفل روزے اور تقوی، پرہیزگاری اور بالکل عبادت کی طرف لاتے ہیں۔ یہی تو ایک پیر کامل کا ہے۔ پیر صرف دنیا کی تکالیف دور کرنے کے لیے نہیں ہوتا، پیر تو ہوتا ہی آخرت کے لیے ہے۔ موت اور موت کے بعد کے مراحل، زندگی کی لیمیٹیشن ہے کتنی، زندگی کا جو وقفہ ہے پیدائش سے قبر تک، ایک دن کا بچہ بھی مر جاتا ہے، 10 سال والا بھی چلا جاتا ہے، 20 30 40 والا بھی، 50 60 70، یعنی لیمیٹیشن ہے نا، یہ ہمیں نہیں معلوم لیکن لیمیٹیشن ہے نا، 70 80 90 100 کتنا۔ تو یہ تو ایک پیریڈ ہے پیدائش سے موت تک، 70 80 90 کتنا جی لے گا بندہ، جیسے جیسے عمر بڑھے گی آزمائشیں بڑھتی ہیں، تو یہ تو ایک ڈیوریشن ہے۔ پھر موت کا مرحلہ، روح نکلنے کا مرحلہ، قبر کا مرحلہ، قبر کے سوال و جواب کا معاملہ، پھر محشر کا میدان، محشر کی سختیاں، پل صراط، یعنی کتنے مراحل ہیں۔ اللہ عافیت میں رکھے، اللہ عافیت میں رکھے کہ یہ مختصر سی زندگی، اس کا تو ڈیوریشن تقریباً، اب ہم آدھا تو جب کہیں گے جب ہمیں کنفرم ہو، ہمیں تو لمحے کا پتہ نہیں، پل کا پتہ نہیں۔ اور آج کل تو اچانک اموات، حادثات، ہارٹ اٹیک، ایسا لگتا ہے کہ صبح بندہ گیا تھا، شام کو اس کو کفن میں دیکھ رہے ہیں، کل رات کو بات کی تھی، آج نماز جنازہ پڑھ رہے ہیں، پرسوں بات کی تھی، آج اس کے سوئم میں شریک ہیں۔ یہ دنیا ہے، بندہ اس کے لیے کتنی پلاننگ کرتا ہے، کتنا غور کرتا ہے، کتنا لڑتا ہے، جھگڑتا ہے، مال جمع کرتا ہے، لوگوں کے حق پہ ڈاکہ ڈالتا ہے، رشوت سود جس طرح آئے دنیا بن جائے۔ لیکن کہتے ہیں نا، کفن میں کوئی جیب نہیں، خالی ہاتھ بندہ جاتا ہے، اتنا بھی ٹائم نہیں ملتا کہ چیک بک پہ سائن کر دے، اتنا بھی ٹائم نہیں ملتا کہ وصیت کر دے، تو یہ اس کے لیے بندہ کیا کیا کرتا ہے۔ تو اگر پیر کامل ولی کامل کے دامن سے بھی وابستہ ہیں، ٹھیک ہے، دنیا کی برکتیں بھی ملتی ہیں ضمنی طور پر، لیکن پیر اصل میں ہوتا آخرت کے لیے۔ لمبا سفر ہے، تنہا سفر ہے، آج اگر کسی کی موت کی خبر سنتے ہیں تو پیچھے رہ جانے والوں کی ہم فکر کرتے ہیں، بےچارے کے بچے رہ گئے، چھوٹے چھوٹے بچے ہیں، ارے اس کی بیوی اتنی عمر نہیں، بیوہ ہو گئی، ارے بوڑھے ماں باپ رہ گیا، یہاں پر وہ چلا گیا، بڑھاپے کا سہارا تھا۔ یعنی اب بھی لوگ پیچھے رہ جانے والوں کی فکر کر رہے ہیں کہ ان کا گزارا کیسے ہوگا، ارے جو گیا ہے وہ تو تنہا گیا ہے، اس کے ساتھ تو کوئی بھی نہیں، وہ اس قبرستان میں گیا ہے کہ جہاں رات کے اندھیرے میں جاتے ہوئے ڈر لگتا تھا، ارے اس قبر میں گیا ہے کہ یہاں سے پہلے اس کو اس کی پریکٹس نہیں تھی، عادت نہیں تھی، تجربات نہیں تھے۔ دنیا میں تو بندہ ٹریول کرتا ہے، جاتا ہے، چھوٹے بڑے گھر مکان سب دیکھ لیتا ہے جو دیکھنا ہوتا ہے، لیکن قبر کا تو تجربہ ایک رات تو کیا، ایک گھنٹے کا بھی نہیں۔ ہاں قبرستان جاتے ہیں، قبر کے کنارے تک تدفین کرتے ہیں، مٹی ڈالتے ہیں، واپس آ جاتے ہیں، اس کے اندر کے معاملات یہ برزخ کے معاملات ہیں، پردے کے معاملات ہیں۔ جب دنیا والے چھوڑ کر آ جاتے ہیں، سب پلٹ آتے ہیں، رشتہ دار، دوست، احباب، اولاد تک آ جاتی ہے، کہتے ہیں کہ اب مرشد کامل کا ساتھ شروع ہو جاتا ہے، اس کے نیک اعمال، سزا اور جزا، اللہ کی رحمت، آقا علیہ الصلوۃ والسلام کے جلوے، جو غوث پاک کے دامن سے وابستہ ہے، غوث پاک اپنے مریدوں کی مدد کے لیے قبر میں آتے ہیں، ایسے واقعات موجود ہیں۔ اعلیٰ حضرت، ایک پیر کامل، ولی کامل، سچے عاشق رسول، کیا کہنا آپ کے دامن کا۔ اور اس زمانے میں یقین کریں کہ اللہ پاک نے ہم پر کیسا کرم فرمایا ہے کہ ہمیں امیر علیہ سنت کا دور عطا فرما دیا۔ آج اگر کوئی ہمیں ایک شخص کہے، پاکستان یا دنیا کے کسی کونے میں ایک ایسا شخص موجود ہے کہ جس نے اپنی آنکھوں سے سیدی اعلی حضرت امام اہل سنت مولانا شاہ امام احمد رضا خان رحمت اللہ تعالی علیہ کا دیدار کیا ہے، شاید ہم اس کا چہرہ اور اس کی آنکھیں دیکھنے کے لیے جائیں۔ ये आंखें कि जिसने डायरेक्टली आला हजरत को देखा, हम तो जाहिरी जलवे नहीं देख सके, चले हम इस आंखों को देख लेते हैं। खुदा की कसम आज इस दौर में हम बहुत खुश नसीब हैं कि हमें अमीर अहले सुन्नत का दौर मिला। हम भी खुश नसीब, हमारे घर वाले भी खुश नसीब, हमारे बच्चे और हमारी आने वाली नस्लें खुश नसीब कि वो फख्र करेंगे कि हमारे वालिद, हमारे दादा, हमारे परदादा ने जो दौर पाया वो अमीर अहले सुन्नत का दौर था। ये सैयदी आला हजरत रहमतुल्लाहि ताला अलैह ने जो इल्मी खिदमात की, इश्क रसूल का पैगाम आम किया, आज दावत इस्लामी मौजूदा दौर के तकाजे के मुताबिक आला हजरत के पैगाम को लेकर चल रही है। और किस तरह चल रही है, कितना बड़ा नेटवर्क, कितना बड़ा सिस्टम ऑल ओवर द वर्ल्ड, एक तरफ नेकी की दावत, एक तरफ मदनी काफले, एक तरफ नेक आमाल, एक तरफ अकायद की इस्लाह, एक तरफ बदअकीदगी का तोड़, एक तरफ इस्लामी बहनों में काम, एक तरफ हिफ्ज, एक तरफ दरसे निजामी, मुफ्ती कोर्स। अगर दुनियावी तालीम में चले जाएं तो दारुल मदीना और उसके साथ दीनी तालीम भी। आप देखें तो सही कि एक ही वक्त के अंदर दावत इस्लामी दुनिया में कितने शोबों में काम कर रही है। इल्मी फील्ड देख लें तो किताबें लिखना, छापना, मकतबे के जरिए बेचना छोटा काम नहीं है, बहुत बड़ा काम है। कोई एक किताब लिखे तो जिंदगी गुजर जाए कि उसको लिखने में, संभालने में, प्रिंट कराने में, यहां तो आए दिन किताबें आती रहती हैं। दरसे निजामी, कितने उलमा, कितने मुफ्तियाने कराम, इस्लामी भाई, इस्लामी बहनें, फिर कितने कोर्सेज, फिर नमाज सिखाना। मेरे प्यारे इस्लामी भाइयों, बहुत बड़ी नेमत है। फिर सोशल मीडिया, टीवी, आजकल इसने कितनी तबाही मचाई। दावत इस्लामी ने इस फील्ड में आकर भी अल्हम्दुलिल्लाह नेकी की दावत के साथ साथ आप समझ सकते हैं कि क्या इनकलाब बरपा कर दिया। तो दावत इस्लामी के लिए किसी ने पूछा अमीर अहले सुन्नत से कि दावत इस्लामी क्या है, तो अमीर अहले सुन्नत फरमाते हैं कि ये फैज़ान गौस व रज़ा है। दावत इस्लामी क्या है, फैज़ान गौस व रज़ा है। और हम कितने खुश नसीब हैं कि हमें क्या दामन मिला, क्या दर मिला। बस अल्लाह से यही दुआ करें कि अल्लाह इस्तिकामत दे। ये भी फितनों का दौर है, बहुत फास्ट दौर है। छोटे छोटे बच्चे डिजिटल नेटवर्क पर हैं, मोबाइल में लग जाते हैं, कार्टून के जरिए, हमारी घर की खवातीन फिल्में और ड्रामों के जरिए, एक तरफ बेहयाई, बदअकीदगी, देहरियत, क्या कुछ नहीं हो रहा। यकीन करें जब दावत इस्लामी के माहौल को देखते हैं तो यूं लगता है कि चारों तरफ जो है वो अजीब हाल है, तूफान आया हुआ है, और तूफान के अंदर किसी को कोई साया मिल जाए, कोई शेड मिल जाए, कोई छुपने की जगह मिल जाए, तो वो कितना अपने आप को महफूज तसव्वुर करता है कि चारों तरफ तबाही और अल्लाह ने मुझे यहाँ खड़ा कर दिया, मैं बच गया, मेरे बच्चे बच गए। तो दावत इस्लामी इस दौर में बहुत बड़ा सहारा है, बहुत बड़ा सहारा है, ये फैजान आला हजरत ही है। प्यारे इस्लामी भाइयों, पीर कामिल का एक फायदा ये भी है, जब कामिल मुर्शिद होता है ना, वो अपने मुरीदीन के हाल पर नजर भी रखता है और उनको भटकने नहीं देता, भटकने नहीं देता। और ये तरीकत की किताबों में मौजूद है कि पीर से अपना रिश्ता मजबूत करने के लिए एक जबरदस्त जो काम उलमा इकराम ने फरमाया वो है तसव्वुर मुर्शिद। तसव्वुर मुर्शिद क्या, कि जिससे भी बैत है, जरूरी नहीं कि जो दावत इस्लामी वाला है उसका अमीर अहले सुन्नत से बैत होना जरूरी है। कई और पीर साहिबान के मुरीद होते हैं, अमीर अहले सुन्नत से तालिब हो जाते हैं, तो दावत इस्लामी तो अमीर अहले सुन्नत फरमाते हैं कि ये जो तरीकत का मामला है, पीरी मुरीदी, ये तो एक हमारा समझ ले कि साइड का काम है, असल तो नेकी की दावत है। और दावत इस्लामी के लिए बारहा अमीर अहले सुन्नत ने फरमाया है कि ये ईमान बचाओ तहरीक है। अल्लाह पाक हमें भी जो है वो बरकत अता फरमाए, और जो जिस जामे शराइत पीर के दामन से वाबस्ता है, बस दुआ करें कि अल्लाह पाक हमें कामिल मुर्शिद के दामन से कभी दूर ना होने दे। अल्लाह फितनों से बचाए, हमें बचाए, हमारे बच्चों को बचाए। तभी तो कहते हैं कि एक दिन का बच्चा भी जो हो उसको बेपीरा ना छोड़ें और उसको भी गौस पाक के दामन से वाबस्ता कर दें, एक दिन का बच्चा भी। और कई इस्लामी भाई इस तरह करते हैं, किसी के यहाँ बच्चे की विलादत हुई, चंद ही घंटे गुजरे थे, तो उन्होंने किसी से राबता किया, कह रहे इसको अमीर अहले सुन्नत के जरिए कादरी अत्तारी सिलसिले में मुरीद कर लें गौस पाक का। तो किसने कहा इतनी जल्दी क्या है, इतनी जल्दी क्या है, हो जाएगा। बोला नहीं, मैं चाहता हूं कि मेरा बच्चा पैदा होते ही एक दिन भी ना गुजरे ऐसा दुनिया में इसका कि गौस पाक के दामन से दूर हो। ये दुनिया में आते ही गौस पाक के दामन में आ जाए फिर इंशाल्लाह बड़ा पार है। आला हजरत इमाम अहले सुन्नत मौलाना शाह इमाम अहमद रजा खान रहमतुल्लाह ताला अलैह फरमाते हैं, बेअद बेशक सुन्नत महबूबा यानी बहुत प्यारी सुन्नत है। प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने बहुत मरतबा बेअत ली और सहाबा इकराम अलैहिम रिदवान ने प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की मुबारक हाथ में हाथ रखकर बेअत की। इन में से एक बेअत का जिक्र करते हुए अल्लाह करीम ने कुरान पाक में फरमाया, पारा नंबर 26 सूरह फतहा आयत नंबर 18 तर्जमा कंजुल ईमान, बेशक अल्लाह राजी हुआ ईमान वालों से जब वो इस पेड़ के नीचे तुम्हारी बेअत करते थे। फतावा रजविया जिल 26 सफहा नंबर 575 पर है, जिसका खुलासा कुछ यूं है, एक हदीस रिवायत की जाती है। क्या हदीस है तवज्जो से सुनिएगा। फतावा रजविया में आला हजरत ने यह हदीस नकल फरमाई है, जिल्द नंबर 26, सुभान अल्लाह जिल्द का नंबर भी 26 है ये, और सफा नंबर 575 है। जिसका कोई पीर नहीं शैतान इसका पीर है। कई लोग कहते हैं ना कि पीर बनाने की जरूरत नहीं है, बस तरह तरह की बातें करते हैं, इसमें डिटेल में क्या जाना, वो अपने अकल के फेरे में ही रहते हैं। ये पढ़ लो वो पढ़ लो, ये कर लें वो कर लें, गुसल आए ना, वुजू आए ना, नमाज आए ना, नमाज के फराइज शरायत आए ना। बल्कि मुझे खुद एक वाकया याद आ गया, टाइम इतना है नहीं, टाइम की लिमिटेशन से चलते हैं, लेकिन मैं मुख्तसर अर्ज करूं कि एक दफ़ा कहीं हम सफर में थे, हमारा कोई मदनी काफिला था, हम बस में बैठे थे। मैं नया नया दावत इस्लामी में आया था, इतने तजर्बा तो थे नहीं। मैं 89 में दावत इस्लामी में आया, अभी 90 या 91 की बात होगी, एज भी उस वक्त 19-20 साल होगी। अब कोई मिल गया, अब जी मैंने ये पढ़ी तो मैंने वो पढ़ी तो फुलां किताब पढ़ी तो ये तफसीर पढ़ी, आप लोगों को क्या आता है, यूँ निकल गए हो, क्या सिखाओगे ये। अच्छा इतना तो मालूम तो था नहीं, ना हमें बहस करनी थी ना कुछ आता था। अब हमारे काफिले में से किसी ने कहा, भाई आपने किताबें पढ़ी होगी, हम आलिम तो है नहीं, हम तो भाई वुजू और गुसल वगैरह ये सीखते हैं। क्या सीख लिया वुजू गुसल में, क्या बताया। अच्छा इसमें तो दावत इस्लामी में आते ही बंदा एक्सपर्ट हो जाता है, वुजू गुसल हो रही है। अब बोले भाई ठीक है आपने किताबें पढ़ी होगी, जरा गुसल के फ़राइज़ बताओ। मुझसे बहस कर रहे हो, गुसल के फ़राइज़ पूछ रहे हो, मैंने ये किताब पढ़ी। बोला भाई हम बहस नहीं कर रहे, गुसल के फ़राइज़ ज़रा बताए, हम भी सीख लेंगे। अब वो बात नहीं, नहीं मुझे सब पता है, लेकिन आखिर तक वो गुसल के फ़राइज़ नहीं बता पाया। तो बोला ये आपने किताबें पढ़ी होगी, पहले पाक होना तो सीख लें भाई। तो हमें दावत इस्लामी ने गुसल के फ़राइज़ सिखाए, वुजू के फ़राइज़ सिखाए, नमाज के शराइत सिखाए, नमाज के वाजिबात सिखाए, फ़राइज़ सिखाए। तो अल्लाह का करम है, दावत इस्लामी प्रैक्टिकल सिखाती है। इस रिवायत के पूरे पूरे मिस्ताक वो लोग हैं जो मशायखे किराम को मानते ही नहीं हैं। प्यारे इस्लामी भाइयों, बास लोगों को वसवसा आता होगा कि मुझे पीर बनाने की ज़रूरत नहीं है, मैं नमाजें पढ़ता हूँ, रोज़े रखता हूँ, नफली इबादत भी करता हूँ, इस गुनाह से भी बचता हूँ, वगैरह 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 वगैरह, तो मुझे क्या ज़रूरत। तो ऐसे लोग फिर अपनी ही मैं में लगे रहते हैं, अपनी ही अकड़ में लगे रहते हैं, और फिर यूं उनके अकीदे तक का ठिकाना नहीं रहता। कभी इसको पकड़ते हैं, कभी उसको पकड़ते हैं, कभी इसको सुनते हैं, कभी उसको सुनते हैं, कभी इसको देखते हैं, कभी उसको देखते हैं, फिर दुनिया उनको इबरत से देखती है, पता ही नहीं चलता वो कहाँ से कहाँ निकल गए। तो वही वाली बात जो हमने वाकया सुना, एक दरवाज़ा पकड़, मजबूती से पकड़, यकदरगीर और मोहकम गिर। हमें क्या ज़रूरत है तहकीक करने के लिए, हम कोई मोहकी के आज़म तो नहीं है कि हमने इसकी भी तहकीक करनी, जरा थोड़ा इसको भी सुन लें, थोड़ा उसको भी सुन लें, थोड़ा इसको भी चेक कर लें, उसको भी चेक कर लें, क्या ऐसा पैरामीटर है हमारे पास। ऐसे नहीं चेक करने करने के चक्कर में अपनी कोई आखिर दाव पे लग जाए। देखिए अल्लाह पाक क्या फरमाता है कुरान पाक में, पारा नंबर 6 सूरह माईदा आयत नंबर 35 तर्जमाए कंजुल ईमान, ए ईमान वालों अल्लाह से डरो और इसकी तरफ वसीला ढूंढो। मशहूर मुफसिर कुरान हकीमुल उम्मत मुफ्ती अहमद यार खान रहमतुल्लाहि ताला अलैह इस आयत के तहत फरमाते हैं, इस आयत में तकवे के बाद वसीले की तलाश का हुक्म देकर बताया गया है कि कोई मुत्तकी तकवे के किसी भी दर्जे पर पहुंचकर वसीले से बेनियाज नहीं हो सकता। लिहाजा कोई मुत्तकी मुसलमान ये ना समझे कि मैं मुत्तकी तो हो गया, अब मुझे अल्लाह पाक तक पहुंचने के लिए किसी वसीले की जरूरत नहीं। जैसे हर मोमिन आमाल और तकवे का हाजत मंद है, यूं ही हर मुत्तकी वसीले का भी मोहताज है। आला हजरत इमाम अहले सुन्नत रहमतुल्लाह ताला अलैह फरमाते हैं कि बेअत के लिए लाजिम है कि पीर चार शर्तों का जामे हो। नंबर वन, सही उल अकीदा सुन्नी हो, इल्म इतना रखता हो कि अपनी जरूरत के मसाइल किताबों से निकाल सके, फासिक मुअल्लिन यानी ऐलानिया गुनाह करने वाला ना हो, और चौथा, इसका सिलसिला बेअत प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम तक मिला हुआ हो। जहां इन शर्तों में से कोई भी शर्त कम होगी वहां बेअत जायज नहीं होगी। लेकिन मेरे प्यारे इस्लामी भाइयों, देखिए हम दावत इस्लामी वाले हैं, ये आला हजरत ने लिख दिया है, जो मुरीद बनना चाहे वो देख ले। ये अब हमारे लिए नहीं कि हम चेक करने निकल जाएं कि यार चार शराइत जरा इसकी भी चेक करें, उसकी भी चेक करें, इसकी 3.5 है, 4 पूरी नहीं, इसकी 4.25 है और बस ये थोड़ा सा रह गया, तो हमें किसी को चेक करने की हाजत नहीं है। अल्हम्दुलिल्लाह हम दामन से वाबस्ता हो गए, हम दामन से वाबस्ता हो गए, हम बरकतें हासिल करें, ये उसके लिए है कि जिसको पीड़ तलाश करना है तो वो ये चीजें देख ले। ये और दावत इस्लामी तो आंखों से नजर आ रही है। किसी ने क्या खूब कहा कि पहले तो बरकतें, करामतें और ये बहारें सुनाई जाती थी, क्योंकि चैनल नहीं था, सोशल मीडिया नहीं था, अब तो अल्हम्दुलिल्लाह ये सब चीजें आंखों से देखी जाती हैं। ये तो फिर क्या चाहिए। फिर मुझे इस पर जमजम भाई रहमतुल्लाह ताला अलैह याद आ गए, क्योंकि तरीकत में तो इनका कमाल ही क्या था, अमीर अहले सुन्नत से इनकी मोहब्बत, पीर मुर्शिद से मोहब्बत। अच्छा, ये कहीं जाते, गाड़ी में बैठते, बस में बैठते, रक्शे में बैठते, तो उस पर इनफरादी कोशिश करते, नेकी की दावत भी देते और साथ साथ जो है उसको बैत करते। किस तरह, कि आप कहीं बैत हैं? वो कहता नहीं। तो इनकी जेब में पेन और पेड तो होता था, कुफले मदीना, और ये पेन निकालते, पेड निकालते। अगर आप कहें, आप इजाजत दें, तो अमीर अहले सुन्नत के बारे में बताते कि वली कामिल हैं और माशाल्लाह इनकी इतनी बरकतें हैं, तो इनकी बरकतें आपको भी मिलेगी, घर वालों को भी मिलेगी। तो अगर आप चाहें तो अपने घर वालों का सबका नाम लिखवा दें, उनसे इजाजत ले लीजिएगा, बच्चों को आपकी इजाजत से बैत करवा दीजिएगा और इंशाल्लाह बरकतें मिलेगी। अब वो हाँ कह देते, ये नाम लिख लेते, नाम लिख कर और जो बैत की तरकीब थी वो कर लेते, बास का एड्रेस भी लिखते और उनको मकतूब भी भेजते। एक दफा का वाकया है, मैंने डायरेक्टली जमजम भाई जब आए ना, तो कहने लगे यार अभी मैं रक्शे वाले के पास से आ रहा था, बेचारा परेशान था, दुआओं का कह रहा था, तो मैंने ये नाम लिख लिए सारे फैमिली के, और माशाल्लाह उसने इजाजत दे दी। तो इनको उस वक्त बैत की इजाजत गालिबन शुरा नहीं नहीं बनी थी, तो सिंध में मुझे ही थी जो मुझे याद पड़ रहा है, यानी कि कराची के बाद जब शुरा बनी थी सन 2000 में, बोले इनको बैत कर ले। तो मैंने ऐसे ही इनसे कहा, मैंने कहा जमजम भाई, और रक्शे वाले ने बापा को तो देखा नहीं, अमीर अहले सुन्नत को, और उसको इतना पीरी मुरीदी का भी नहीं पता, और आप उनका नाम लिख कर आ गए, तो ये कैसे होगा। अब इनके अल्फाज सुनिए, क्या इनका दर्द था, क्या उम्मत का दर्द। अब मुझे संजीदगी से समझाने लगे, फरमाते हैं कि अली भाई बैत क्या है, इजाब व कबूल, उसने इजाजत दे दी, खुशी खुशी दी ना, अब आप कबूल कर लेंगे, बैत हो गया, तरीका दुरुस्त है। मैंने कहा हाँ। बोला चलो, उसको समझ में आया नहीं आया, जब इस तरह इजाब व कबूल करने से बैत हो जाएगा, इसको और इसके तमाम घर वालों को गौस पाक की, इस सिलसिले की और अमीर अहले सुन्नत की बरकत मिलेगी। मैंने कहा मिलेगी। बोला क़यामत के दिन जब ये सब मुरीदीन गौस पाक के साये में आला हजरत के पीछे पीछे, अमीर अहले सुन्नत के पीछे पीछे जा रहे होंगे, तो इन पर भी करम होगा, ये भी आ जाएंगे बतौर मुरीद। मैंने कहा आ जाएंगे। बोला फायदा है कि नुकसान। मैंने कहा फायदा है। तो बोला ये भी उम्मत की खैर ख्वाही है। ये बड़ी प्यारी बात, उस वक्त से बात ऐसी जहन में बैठी कि अब हम चले जाते हैं थोड़ा अकल के फेरे में, कहते ना होशियारी, तो होशियारी से बढ़कर डेढ़ होशियारी हो जाती है, ये नहीं। तो मैं आपको भी ये मशवरा दूंगा, जहां मौका मिले इस तरह तरकीब बनाकर, ये खैरख्वाही है। अमीर अहले सुन्नत के अगर मुरीदीन में इजाफा हो रहा है तो जाहिरी तौर पर इनका दुनिया का क्या फायदा। जिस तरह आला हजरत का आपने सुना, आपने कहा ना अपने उस मुरीद को कि जिसकी बैत में उसने कहीं और चला गया था, कि मैं आखिरत के लिए, आखिरत की भलाई के लिए इसलिए बैत करता हूं, मुझे मुरीद बनाने का शौक नहीं है। आप देखें, जब चैनल नहीं था, सोशल मीडिया नहीं था, कई लोग अमीर अहले सुन्नत को चेहरे से नहीं जानते थे, दावत इस्लामी उस वक्त भी चल रही थी, बैरून मुल्क भी थी, और अब लोग बैत हो रहे थे। तो मेरे प्यारे इस्लामी भाइयों, ये भी उम्मत की खैर ख्वाही है। तो हम सब ये भी नियत करते हैं कि जहां भी मौका मिला, अच्छी अच्छी नियतों के साथ लोगों को इंशाअल्लाह बैत की तरगीब भी दिलाएंगे इंशाअल्लाह। 1294 हिजरी, उस वक्त आला हजरत की उम्र थी 22 साल। एक रोज आला हजरत कुछ सोच कर रोने लगे और रोते रोते ही सो गए, तो ख्वाब में आपके दादा जान मौलाना मुफ्ती रजा अली खान रहमतुल्लाही ताला अलैह तशरीफ ले आए और एक संदूकची देकर फरमाया कि अन करीब वो शख्स आने वाला है जो तुम्हारे दर्दे दिल की दवा करेगा। अगले ही रोज मौलाना शाह अब्दुल कादिर बदायूनी रहमतुल्लाही ताला अलैह तशरीफ लाए और आला हजरत को साथ लेकर मारेरा शरीफ चले गए। जब मारेरा शरीफ के स्टेशन पर पहुंचे तो आला हजरत रहमतुल्लाही ताला अलैह क्या फरमा रहे हैं, अभी बैत नहीं हुए, 22 साल क्या उम्र होती है, स्टेशन ही पे आला हजरत फरमा रहे हैं कि मुझे इस शहर में शेखे कामिल की खुशबू आ रही है। अभी बैत नहीं हुए, स्टेशन पर उतरे हैं, 22 साल की उम्र है, फरमा रहे हैं कि मुझे मुर्शिद कामिल की, पीरे कामिल की, शेखे कामिल की खुशबू आ रही है। सुभान अल्लाह, क्या कैफियत, क्या कैफियत। स्टेशन पर ही एक सराय में आला हजरत ने गुसल फरमाया, नए कपड़े पहने, देखिए अभी बैत नहीं हुए और जाने का अंदाज देखिए, गुसल किया, नए कपड़े पहने, फिर खानकाह बरकातिया में हाजिर हो गए। जब खानकाह बरकातिया के शेख कामिल इमामुल औलिया हजरत मौलाना शाह आले रसूल रहमतुल्लाही ताला अलैह की खिदमत बाबरकत में पहुंचे तो हजरत शाह आले रसूल रहमतुल्लाही ताला अलैह ने देखते ही फरमाया, क्या फरमाया, एक तो आला हजरत को वहां खुशबू आई और यहाँ क्या फरमा रहे हैं, आइए हम तो कई रोज से आपका इंतजार कर रहे हैं। क्या बात है, क्या बात है ना, रूहानी कनेक्शन। कई लोग कहते हैं कि रूहानी कनेक्शन क्या, आजकल तो मोबाइल ने बता दिया कि बगैर तार के मोबाइल चल सकता है, नेट चल सकता है, तो इससे तो इसका तो फिर भी कहीं सिग्नल आते नहीं आते, रूहानी कनेक्शन कैसा। कि आला हजरत स्टेशन पर उतरे हैं तो मुर्शिद कामिल की खुशबू आ रही है और जब पहुंचे हैं तो क्या फरमा रहे हैं कि मैं, आइए मैं कई रोज से आपका इंतजार कर रहा था। अल्लाह अकबर, क्या बात है, क्या बात है, सुभान अल्लाह। खैर, हजरत शाह आले रसूल रहमतुल्लाही ताला अलैह ने आला हजरत को बैत किया और बैत करते ही उसी वक्त सिलसिला आलिया कादरिया, सिलसिला चिश्तिया, सिलसिला सोहरवर्दिया और सिलसिला नक्शबंदिया, गर्ज के तमाम सिलसिलों की इजाजत भी दी और खिलाफत भी अता फरमा दी। आप देखें तो सही, आज बैत हो रहे हैं, 22 साल उम्र है, ना सिर्फ कादरी सिलसिला, चारों सिलसिलों में बैत भी किया और इजाजत और खिलाफत भी हाथ के हाथ दे दी। अब देखिए इसके साथ साथ, अच्छा ये दे दी अभी भी बस नहीं, होता ना इनायतों पर इनायतें, इसके साथ साथ जो तबरुकात बुजुर्गों से चलते आ रहे थे वो भी सब अता फरमाए और एक संदूकची भी अता की कि जिसे वजीफे की संदूकची कहते थे। अब यहां गौर फरमाइए कि आला हजरत अभी पीरे कामिल की बारगाह में हाजिर हुए थे कि बैत के साथ साथ कैसी कैसी इनायतें हुई। पहली मुलाकात में इतनी इनायतें देखकर अब सारे मुरीद हैरान रह गए। उस वक्त हजरत शाह आले रसूल रहमतुल्लाही ताला अलैह के जानशीन और पोते सैयद अबुल हुसैन अहमद नूरी रहमतुल्लाही ताला अलैह भी मौजूद थे, जानशीन भी थे और पोते भी थे, वो भी वहां मौजूद थे। उन्होंने अपने दादा जान की खिदमत में अर्ज किया, हुजूर आपके यहाँ खिलाफत और इजाजत इतनी आम नहीं, इतनी आसान नहीं, आप सालहा साल रियाजत करवाते हैं, आहिस्ता आहिस्ता मनाजिल तय करवाते हैं, फिर कहीं जाकर किसी को इस काबिल पाते हैं, फिर भी उसको सिर्फ एक या दो सिलसिलों की इजाजत और खिलाफत अता फरमाते हैं। आखिर इस 22 साला नौजवान में आपको ऐसा क्या नजर आया कि पहली ही मुलाकात में आपने इतना कुछ अता फरमा दिया। अपने पोते का यह सवाल सुनकर हजरत शाह आले रसूल रहमतुल्लाही ताला अलैह की आंखों में आंसू आ गए, आपकी आंखों में आंसू आ गए और फरमाया, ए लोगो तुम अहमद रजा को क्या जानो, ए लोगो तुम अहमद रजा को क्या जानो। फिर क्या फरमाते हैं, मैं फिक्रमंद था कि अगर अल्लाह पाक ने बरोज़े कियामत फरमाया कि ए आले रसूल तू दुनिया से हमारे लिए क्या लाया, तो मैं क्या जवाब दूंगा। अल्हम्दुलिल्लाह मेरे रब का करम हो गया और मेरी आज वो फिक्र दूर हो गई। अब अगर अल्लाह पाक ने मुझसे पूछा कि ए आले रसूल दुनिया से क्या लाए हो, तो मैं मौलाना अहमद रजा को पेश कर दूंगा। क्या कहने, क्या कहने। हजरत शाह आले रसूल रहमतुल्लाही ताला अलैह ने मजीद फरमाया, लोगों सुनो,
باقی حضرات زنگ آلود دل لے کر آتے ہیں، ان کو تیار کرنا پڑتا ہے۔ احمد رضا صاف شفاف دل لے کر بالکل تیار آئے ہیں، ان کو تو صرف نسبت کی ضرورت تھی۔ سبحان اللہ۔ پیارے اسلامی بھائیو، یہ ہیں پیر کامل کے منظور نظر۔ مرید کامل ہمارے اعلیٰ حضرت کیا شان ہے، ذرا غور فرمائیے کہ اعلیٰ حضرت صرف 22 سال کی عمر میں، اور آپ کا دل کیسا پاک صاف، عبادت کا ذوق و شوق، اتنے بڑے ولی کامل کے پاس گئے اور آپ کے پیر کیا فرما رہے ہیں کہ احمد رضا پاک صاف دل لے کر آئے، انہیں صرف نسبت کی ضرورت تھی۔ ہمیں بھی اللہ کریم ان کا صدقہ عطا فرما دے کہ ہمارا دل بھی پاک صاف ہو جائے، گناہوں کی گندگی سے دور ہو جائے، ہماری آنکھیں بھی پاک صاف ہو جائے، بد نگاہی سے دور ہو جائے، ہماری زبان بھی پاک صاف ہو جائے، بد کلامی، فوش کلامی، غیبت، چغلی سے ہماری زبان باز آ جائے، ہمارے دل کی گندگی، سوچ کی گندگی دور ہو جائے، ہمیں بھی تقویٰ مل جائے، پرہیزگاری مل جائے، عبادت کا ذوق اور شوق مل جائے۔ میرے پیارے اسلامی بھائیو، ہم نیک بننے کی کوشش کرتے ہیں لیکن نیکیاں ہو نہیں پاتی، نیکیوں پر استقامت مل نہیں پاتی، ہم سے با جماعت نمازیں پڑھی نہیں جاتی، ہم سے کیا عبادت ہو پاتی ہے؟ ہم غور کریں، ذرا ہم غور کریں کہ عبادت کے معاملات میں ہمارا کیا حال ہے۔ ہماری سستیاں، ہماری غفلت، ہماری گناہوں پر ڈھٹائی، ہماری گناہوں پر کیا کہیں اس کو، کیا ہماری آنکھیں ہماری کنٹرول میں نہیں، زبان کنٹرول میں نہیں، کیا ہماری حالت ہے؟ اس دور کے اندر ولی کامل، شیخ کامل، پیر طریقت، رہبر شریعت، قبلہ امیر اہل سنت دامت برکات مالیہ نے شریعت اور طریقت پر عمل کرنے کا ایک نسخہ عطا فرمایا ہے، جس کو پہلے مدنی انعامات کہتے تھے اور اب کہتے ہیں اس کو نیک اعمال۔ یہ اسلامی بھائیوں کے لیے 72، اسلامی بہنوں کے لیے 63۔ اس کی موبائل اپلیکیشن بھی ہے، موبائل آپ دعوت اسلامی کے نیٹورک پہ جائیں اور اس کو ڈاؤن لوڈ کر لیں، اور موبائل پر بھی اس کی آپ روزانہ نیک اعمال کا جائزہ لے سکتے ہیں۔ روزانہ اپنے عمل کو چیک تو کریں، امیر اللہ سنت نے ہمیں کیا دیا ہے، کس طرح وہ ہمیں پکڑ کے رکھتے ہیں، سنبھالنے کی کوشش کر رہے ہیں، اور ہم سے ہے کہ نیک اعمال پر عمل نہیں ہو پاتا، اس میں کیا ہے؟ اچھی اچھی نیتیں ہیں، پانچوں نمازیں با جماعت ہے، سنت قبلیہ ہے، بعد کے نوافل ہیں، فرائض ہیں، واجبات ہیں، سنتیں ہیں، اخلاق ہے، آنکھوں کی حفاظت ہے، زبان کی حفاظت ہے، ماں باپ کا ادب ہے، کیا کچھ اس میں نہیں ہے؟ سلام کو عام کرنا اس میں ہے، آپ جناب سے بات کرنا اس میں ہے، اس میں کیا کچھ نہیں ہے؟ اس میں دعوت اسلامی کے دینی کام موجود ہیں، فجر کے لیے جگانا موجود ہے، درس موجود ہے، آپ دیکھیں ہفتہ وار اجتماع موجود ہیں، یعنی ہمیں اخلاق بھی سکھا رہے ہیں، نمازوں کی بھی تلقین ہے، فرائض بھی ہے، واجبات بھی ہے، بد نگاہی سے بھی ہمیں نیک اعمال بچا رہے ہیں، یہ پکڑ پکڑ کر ہمیں سنبھال رہے ہیں، ہم ہیں کہ ہاتھ سے نکلے ہی چلے جا رہے ہیں۔ نیک اعمال پر جائزہ لینا، نیک اعمال کا رسالہ رکھنا، اس کی ایپ کو ڈاؤن لوڈ کرنا، روز اس کو اوپن کر کے نیک اعمال کا جائزہ لینا، کرنے والے کرتے ہیں۔ اللہ کی بارگاہ میں دعا کریں کہ اے مولا ہمیں نیک بنا دے، ہمیں متقی بنا دے، ہمیں پرہیزگار بنا دے، سچا پکا عاشق رسول بنا دے، ہمیں نیک اعمال کا عامل بنا دے، ہمیں مدنی قافلوں کا مسافر بنا دے، اے مولا ہمارے قدموں کو جما دے، ہمارے دل کو لگا دے، اے اللہ ہم سے دین کا کام لے لے، ہماری سستیاں دور ہو جائیں، ہماری غفلت دور ہو جائے، نیکی کی دعوت کا جذبہ مل جائے۔ مولا ہماری زندگی گزرتی چلی جا رہی ہے، ہر آنے والا دن ہمیں موت کے قریب کر رہا ہے، ہمیں قبر کے قریب کر رہا ہے، ہماری زندگی ختم ہو رہی ہے، مولا نیکیاں نہیں ہوتی، اللہ عبادت نہیں ہوتی، نیکیوں میں دل نہیں لگتا، نفس و شیطان نے برباد کر دیا، اللہ یہ موبائل، یہ اس میں سوشل نیٹ ورک، یہ گندے گندے کلپ، یہ بے حیائیاں مولا ہمیں برباد کر دیا، ہماری روحانیت کیسے ملے گی، ہم تو گناہوں میں ڈوبے ہوئے ہیں۔ حضرت شاہ علیہ رسول رحمت اللہ تعالیٰ علیہ ایک 22 سال کے نوجوان اعلیٰ حضرت کو دیکھ کے کہہ رہے ہیں کہ اس نوجوان کا دل پاک و صاف ہے، یہ عبادت گزار ہے، یہ متقی اور پرہیزگار ہے۔ ہماری عبادت کہاں ہے؟ ہمارا تقویٰ کہاں ہے؟ ہماری پرہیزگاری کہاں ہے؟ پھر خدمت دین، امیر اہل سنت کو اللہ پاک سلامت رکھے، اس ولی کامل مرد قلندر نے دنیا بدل کے رکھ دی، اللہ ان کو حیاتی دے، اللہ ان کو درازی عمر بالخیر دے، عافیت کے ساتھ، صحت کے ساتھ ان کا سایہ دراز فرمائے۔ ये अब भी दीन की खिदमत कर रहे हैं, कई कई घंटे बैठकर ये मदनी मुजाकरा फरमा रहे हैं, किताबें लिख रहे हैं, लोगों से मुलाकात का जब होता है तो मुलाकात भी कर रहे हैं, खुसूसी मदनी मुजाकरा भी कर रहे हैं, उसके बावजूद अपनी इबादतें भी कर रहे हैं, रियासत भी कर रहे हैं, नेकियों से प्यार कैसा, नेकियों में दिल कैसा लगा हुआ है, उम्मत की खैर ख्वाही का जज्बा कैसा, नेकी की दावत का जज्बा कैसा। और हम मुरीद होकर, नौजवान होकर, हट्टे कट्टे होकर दर्स दें तो दर्स ना दिया जाए, मदनी काफलों की बारी आए तो मदनी काफलों के लिए कदम ना बढ़े, नेक आमाल की तरफ हाथ ना बढ़े, फैजान सुन्नत के दर्स की तरफ हाथ ना बढ़े, फजर के लिए मस्जिद में ना आए या सदाए मदीना लगाकर लोगों को फजर में ना लाएं। रमजान में देखे मस्जिदें कैसी आबाद थी, कैसी रौनकें थी, वो कहाँ चली गई, ईद का चांद नजर आया गोया वो नमाजी भी उसके साथ चले गए। तो क्या हमें नेकी की दावत नहीं देनी, हमें लोगों को फजर के लिए नहीं जगाना, क्या हमारे दिल के अंदर ये तड़प और जज्बा नहीं होना चाहिए कि जिस तरह रमजान में मस्जिदें आबाद थी काश पूरा साल इस तरह रहें। कौन नेकी की दावत देगा, कौन इनको मस्जिदों में लाएगा, कौन जाकर इन्हें गुनाहों से बचाएगा, बाजार में जाकर नेकी की दावत देकर इन्हें मस्जिदों में लाएगा। इंशाल्लाह हम कोशिश करेंगे, इंशाल्लाह उठेंगे, इतने लोग इतने इलाकों में दावत इस्लामी वाले, अगर ये सब उठ खड़े हों और नेकी की दावत दें और फजर में हर इस्लामी भाई कहे कि मैं पांच पांच दस दस लोगों को जगाऊंगा, अल्लाह की रहमत से उम्मीद है कि रमजान जैसा फजर का समा कई इलाकों की मस्जिदों में हो सकता है। करेंगे इंशाल्लाह, हिम्मत करें, मस्जिदों को आबाद करें। बाकी रमजान के जाने का गम और रमजान के जाने का एक दुख अपनी जगह, साथ साथ जो मस्जिदों में एक जाहिरी तौर पर नमाजियों से जो एक खला आ जाता है, नमाजी जो चले जाते हैं, मस्जिदों की जो जाहिरी रौनक नमाजियों से होती है वो चली जाती है तो देखकर दिल उदास हो जाता है। तो मेरे प्यारे इस्लामी भाइयों, हमें मदनी काफिलों में सफर करना है, नेकी की दावत देनी है, दर्स देना है या सुनना है, दावत इस्लामी के 12 दीनी काम करने हैं। अल्लाह करीम अमल की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी अलमीन सल्लल्लाहु अलैहि वसल्लम।
मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं सुन्नतों।